यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा नागरिक अगुवाहरूको जोड़। जेएनजी प्रदर्शनका क्रममा आपराधिक समूहले लुटेका सामान बिक्रीका लागि ल्याउन सक्ने भएकाले बिल नभएका सामान नकिन्न प्रहरीको सबैमा आग्रह। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने। गाजामा इजरायलको आक्रमण रोक्न प्रमुख सहायता समूहद्वारा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह। र एएफसी फुटबल कप 2026 छनौटमा भाग नलिएको भन्दै अखिल नेपाल फुटबल संघ इन्फालाई 10,000 अमेरिकी डलर जरिवाना।
सजिलो छ है एट दि एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नागरिक क्षेत्रका अगुवा एवं बुद्धिजीवीले निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँहरूले जेएनजी समूहले शान्तिपूर्ण रूपमा गरेको प्रदर्शनमा कसरी घुसपैठ भयो र कसरी जनधनको क्षति भयो भन्ने निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग पनि गर्नुभएको छ। निर्वाचनका लागि राजनीतिक दल र सरोकार पक्षसँग नियमित छलफल र परामर्श गरी निर्वाचनको वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताउँदै उहाँहरूले जोखिममा परेको शान्ति सुरक्षाको अवस्थालाई सामान्यीकरण गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद प्राध्यापक केदार भक्त माथेमाले नयाँ सरकारको मुख्य जिम्मेवारी आगामी फागुन 21 चुनाव सम्पन्न गराउनु रहेको बताउनुभयो। उहाँले प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाको पुनर्निर्माणका लागि स्रोत जुटाउन वैदेशिक समुदायलाई आग्रह गर्नुपर्ने बताउनुभयो। बुद्धिजीवी मल्ल के सुन्दरले जेएनजीहरूले उठाएका मुद्दा भ्रष्टाचार विरूद्ध सुशासनका कुरालाई सरकारले छाड्न नहुनेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले भ्रष्टाचारको अन्त्य, विधिको शासनको मुद्दाका आधारमा जेएनजी समूहको प्रदर्शनबाट सरकार स्थापित भएकाले स्पष्ट कार्यादेश सहितको बेग्लै र अधिकार सम्पन्न आयोग गठन हुनुपर्ने बताउनुभयो। जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा आज आधा झण्डा झुकाउँदै शोक मनाएको छ। सरकारले शहीदको सम्मान स्वरूप आज देशभरका सरकारी कार्यालय, विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेएनजीले भदौ 23 र 24 गते प्रदर्शन गरेका थिए। दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 72 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजनी समेत भएको थियो। जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक विदा दिएको छ। यसै गरी राष्ट्रिय मानवाधिकार आयोगको मधेस प्रदेशको कार्यालय तथा महिला मानवाधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा आज जनकपुरधाममा जेएनजी पुस्ताको आन्दोलनको क्रममा शहादत दिएका शहीदहरूको आत्माको चिर शान्तिको कामना सहित शान्ति र्याली र दीप प्रज्वलन गरिएको छ। यस्तै नेपाल पत्रकार महासंघ, एनसीसी, अल्मुनाई एसोसिएशन नेपाल, जेएनजी युवा समूह लगायत संघ संस्थाले जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै माइतीघर मण्डलामा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिल बीजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ। परिसरले आज एक सूचना प्रकाशित गरी जीएनजीको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो। गत भदौ 23 र 24 गते जीएनजीले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौँका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठान लगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड़ गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी लुटपाट गरी लगेको पाइएकाले बिल बिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। यसै गरी परिसरले त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला प्रहरी परिसर काठमाडौँको सम्पर्क नम्बर 98512380012 र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन सबैमा अनुरोध गरेको छ। भदौ 23 र 24 गतेको आन्दोलन र त्यसपछिको आगजनी तथा तोडफोडका कारण अस्तव्यस्त बनेको उदयपुर सामान्य अवस्थामा फर्किन थालेको छ। जिल्ला प्रशासन कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरूले सेवा सुचारू गरेसँगै सेवाग्राहीहरूको चहल पहल बढ़नुका साथै व्यापार व्यवसाय पनि चलायमान बन्दै गएको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
जेएनजी पुस्ताले देशमा व्याप्त भ्रष्टाचार, सुशासन लगायतका विषयमा संघीय राजधानी केन्द्रित शुरू गरेको आन्दोलनमा प्रहरीको गोली लागि केही युवाको मृत्यु भएको आक्रोशमा देशभर एकैसाथ भदौ 24 गते भएको आन्दोलनले उदयपुर जिल्लालाई पनि अछुतो राखेको थिएन। उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको कार्यालय आन्दोलनकारीले पूर्णत तोडफोड र आगजनी गरेर ध्वस्त पारेका थिए भने सोही नगरपालिकाका मेयर, उपमेयर, कोशी प्रदेश सभाका उपसभापति, पूर्व मेयर, ओडाध्यक्ष लगायतको घरमा समेत तोडफोड र आगजनी गरेका थिए। आन्दोलनकारीले जिल्लाको बेलका नगरपालिकाको प्रशासकीय भवनमा सामान्य तोडफोड बाहेक अन्य पालिकामा खासै ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आइतबारदेखि नै जिल्लाका सबै सरकारी कार्यालय सामान्य अवस्थामा फर्किसकेको बताए।
सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालयमा आंशिक रूपमा आउन सुरु गरिदिनु भएको छ। पहिलेको जस्तो अवस्था नभए पनि नागरिकता, पासपोर्ट लगायतका नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र लगायतको सेवा लिन आउनुभएको छ भने अन्य सरकारी कार्यालयहरूमा डिभिजन वन कार्यालय, कृषि लगायतका अफिसहरूमा पनि सेवाग्राहीहरू आएर सेवा लिन थालेको र अब सेवा सुचारू भयो भन्ने भएसँगै सेवाग्राहीको पनि क्रमशः उपस्थिति बाँकिँदै गइरहेको अवस्था छ।
जेएनजी आन्दोलनकारीले त्रियुगा नगरपालिकामा गरेको तोडफोड र आगजनीका कारण त्रियुगा नगरपालिकाले भने सेवा सुरु गर्न नसकेको मेयर बसन्त कुमार बस्नेतले बताए।
नगरपालिकामा महत्वपूर्ण कागजातहरू, कम्प्युटरहरू, हार्ड डिस्कहरू सबै चोरी, डकैती, तोडफोड, आगजनी भएको छ। हामीले सर्वपक्षीय बैठक गरेर 2 गतेबाट हामी त्यसलाई सामान्य रूपमा लयमा फर्काउने कोसिस गर्छौ।
जेएनजी आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको तथ्याङ्क संकलन भने भइ नसकेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जीएनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारी साधनलाई अन्यत्र लगी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। जलेका सवारी साधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। उहाँले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य आग लागि मात्र भएका भवनका बाहिर भागमा रंगरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आग लागिबाट क्षति भएका सवारी साधन तुरन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभयो। मन्त्री घिसिङले हाम्रा संरचना हामी आफै बनाऊ अभियान मार्फत सरकार स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण शुरू गरिने स्पष्ट गर्नुभयो। गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदी बन्दीहरू धमाधम कारागार फर्किन थालेका छन्। कारागारबाट भागेका मध्ये धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन् भने कतिपय आफै कारागार फर्केका छन्। कैलाली कारागारबाट भागेका 666 कैदी बन्दी मध्ये 226 जना कैदी बन्दी कारागार फर्किएका छन्। अझै 441 जना कैदी बन्दी कारागार बाहिर रहेको जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो। यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका स्थित क्षेत्रीय कारागार भीमफेदी लगायत विभिन्न कारागारबाट फरार भएका मध्ये 223 कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुभाष पौडेलले जानकारी दिनुभयो। त्यसै गरी रसुवा कारागारबाट फरार 97 कैदी मध्ये 91 जना कारागार फर्किएका छन्। भदौ 25 गते कारागारबाट फरार भएका कैदी बन्दी मध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेको र केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो। म्याग्दी कारागारबाट एक हप्ता अघि भागेका 62 जना कैदी बन्दीलाई प्रहरीले कारागार फर्काएको छ। पेनी नगरपालिका 2 खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट गत भदौ 25 गते बिहान तोडफोड गरी 76 जना कैदी बन्दी भागेका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार फरार 14 कैदी बन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ। कैदी बन्दी भगाउन सहयोग गर्ने 5 जनालाई पनि पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ। जेएनजी आन्दोलनका क्रममा हेटौडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ। परिस्थिति सामान्य बन्दै गएपछि यही भदौ 24 गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी जुटेको हो। सीसीटीभी फुटेज सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा प्रहरीले विभिन्न सरकारी कार्यालयबाट चोरी तथा लुटिएका सामान खोज्न शुरू गरेको हो। त्यसै गरी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयबाट चोरी तथा लुटिएका कम्प्युटर 5 थान, कुर्सी 3 थान, प्रिन्टर र्याक र इलेक्ट्रिक जग 1-1 थान नियन्त्रणमा लिई सम्बन्धित कार्यालय हस्तान्तरण गरिएको हस्तान्तरण गरिएको जनाइएको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनबाट देशभरका प्रहरी कार्यालय तथा चौकीहरूमा समेत क्षति पुगेको छ। शान्ति सुरक्षाका लागि खटिने प्रहरी चौकीहरू जलेपछि अहिले भने प्रहरीले अस्थायी कार्यालय स्थापना गरेर काम शुरू गरेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
जेएनजीहरूको आन्दोलनका क्रममा देशभरका अधिकांश प्रहरी चौकीहरू जलेका छन्। नेपाल प्रहरीले हाल अस्थायी सेवा केन्द्र स्थापना गरी प्रहरीमा पुगेको क्षतिको आकलन गर्न शुरू गरेको छ। आन्दोलनका क्रममा सबैभन्दा बढ़ी क्षति काठमाडौँ उपत्यका प्रहरी चौकीहरूमा पुगेको छ। नेपाल प्रहरीका पोशाक, हतियार र कार्यालयभित्र रहेका सरसामानहरू पनि केही लुटिएका छन् भने केही जलेर ध्वस्त भएका छन्। देशभर प्रहरी कार्यालयहरूमा भएको क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको र त्यसका लागि काम भइरहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यका लगायत 7 प्रदेशमा प्रहरी कार्यालयका अन्य युनिटहरूमाथि पनि यो क्षति भएको छ। भवनहरूको साथसाथै सवारी साधनहरू, युनिफर्महरू, आफ्ना प्राइभेट चिजहरू, मोबाइलहरूदेखि लिएर उनीहरूका लाउने पर्सनल चिजहरू पनि जुन बस्ने ब्यारेकको ब्यारेकमै आगजनी भएपछि अब बस्ने कुरो त केही भएन। एउटा कमिटी बनाएर प्रत्येक प्रदेश वाइज त्यसको कलेक्सन गर्ने काम गरिराखेका छ। प्रारम्भिक हाम्रो सबैभन्दा बढी काठमाडौँ उपत्यकामा नै भएको छ।
प्रहरी प्रवक्ता घिमिरेका अनुसार काठमाडौँ उपत्यकाका 3 जिल्लामा रहेका डीएसपीले कमान गर्ने 18 वृत्त मध्ये एउटा मालिगाउँ वृत्त मात्रै जोगिएको छ। त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ। त्यसै गरी 77 जिल्लाहरूमा प्रहरीका कार्यालयमा तोडफोड र आगजनी भएको छ। प्रहरीका हतियार र गोलीगठा पनि त्यतिकै मात्रामा लुटिएका छन्। हात हतियार लुटपाट कति भयो भन्ने बारेमा यकिन गर्ने कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा देशैभर क्षति बिहोरेको नेपाल प्रहरी सीमित स्रोत र साधनका बीच उच्च मनोबलका साथ पहिलाकै अवस्थामा काममा खटिएको प्रहरी प्रवक्ता घिमिरेको भनाइ छ।
र सबभन्दा पहिलो हाम्रो काम भनेको ती भत्केका ती उठेका युनिटहरूमा प्रहरी कार्यालय पुनर्स्थापित गर्नु थियो। हामी नागरिकसँगको समन्वयमा ती कार्यालयहरू सबै पुनर्स्थापित गरिराखेका छौँ। प्रहरी कर्मचारीहरूको मनोबल पनि उच्च गराउने काम अब हाम्रो नागरिक समाजले गरिराख्नु भएको छ र त्यो उच्च मनोबलका साथ प्रहरी कर्मचारीहरू त्यो हटेका युनिटहरूमा पुनर्स्थापित भइरहेका छन् र हाम्रो पहिलो काम नै यही हो।
त्यसै गरी सशस्त्र प्रहरी बलतर्फ पनि क्षतिको विवरण संकलन कार्य भइरहेको प्रवक्ता कालिदास धौबाजीले बताउनुभयो। पछिल्लो समय देशैभरका नागरिकहरूले आफ्ना स्थानमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए। नेपाल प्रहरी नागरिकका सबैभन्दा नजिकका साथी हुन्। त्यसैले पनि अहिले देशैभर प्रहरी चौकी पुनर्स्थापनाका लागि सर्वसाधारण आफै पनि सक्रिय भएर प्रहरीलाई साथ दिइरहेका छन्। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ 28 र 29 गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाइएको छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर मजदूरलाई सहभागी गराएर यो दिवस मनाइन्छ। आज पूजा गरी बिहिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने, राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविदहरूले वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन्। औसत रूपमा अबको 15 दिनमा मनसून बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले सामान्यत अक्टोबर 2 मनसून बाहिरिने गर्दछ, तर यो वर्ष सरदर मितिमै मनसून बहिर्गमन हुन्छ वा हुँदैन अहिले नै भन्न नसक्ने बताउनुभयो। सप्तकोशी नदीमा जलसतह बढ़दै गएपछि कोशी ब्यारेजका 32 ढोका खोलिएको छ। आज साँझ 6 बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेण्ड 2,23,175 क्युसेक पुगेपछि 32 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवड़ाले जानकारी दिनुभयो। कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। पहाड़ी भेगमा भइरहेको वर्षाका कारण जल सतह बढ़दै गएको हो। अब अन्तर्राष्ट्रिय समाचार। गाजा शहरमा इजरायलको आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई प्रमुख सहायता समूहहरूले आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि सहायता समूहहरूको गठबन्धनले अन्तर्राष्ट्रिय समुदायलाई गाजा शहरमा इजरायलको आक्रमण रोक्न कड़ा कदम चाल्न आग्रह गरेको छ। गाजास्थित अस्पतालका अधिकारीहरूले पछिल्लो आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा 13 प्यालेस्टिनी मारिएको जनाएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरू भएदेखि हालसम्म 64,900 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यसैबीच इजरायली सेनाले गाजा शहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सालाह अल दिन सड़क मार्ग 2 दिनका लागि खोलिने जनाएको छ। संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले अफगानिस्तानका बाल बालिका निरन्तर संकटमा फँसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार शिक्षा, स्वास्थ्य सेवा, सफा खाने पानी, बाल संरक्षण जस्ता आधारभूत सेवाहरू अब उनीहरूका लागि जीवन रक्षक बनेका छन्। विगतका दशकदेखि द्वन्द गरीबी र सामाजिक प्रतिबन्धहरूले बाल बालिकाको अधिकार र भविष्यमा गम्भीर असर परेको बताइएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी आयोगका अनुसार सेप्टेम्बरको पहिलो सातामा मात्रै करिब 1,00,000 अफगान नागरिक पाकिस्तानबाट देश निकाला भएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को दुई महिनामा सरकारको बजेट खर्च 9.17% भएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा चालू तर्फ 9.67, पुँजीगत तर्फ 1.56 र वित्तीय व्यवस्थापन तर्फ 15.89% बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि कुल 19,64,11,00,000 बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा 1,80,17,00,000 खर्च भएको छ। दुई महिनाको अवधिमा चालू तर्फ 1,14,18,72,00,000 खर्च भएको छ भने पुँजीगत तर्फ 6,35,33,00,000 खर्च भएको छ। चालू आर्थिक वर्षको बजेटले पुँजीगत शीर्षकमा 4,07,88,80,00,000 विनियोजन गरेको थियो। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको 10.43% 1,59,98,53,00,000 राजस्व असुली भएको छ। केरा व्यवसायीहरूले नेपालमा उत्पादित केराले दशैं तिहार र छठ धान्न सक्ने भएकोले कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गरेका छन्। बाहिरबाट केरा आयात नगर्न सार्वजनिक अपील प्रकाशित गर्दै नेपाल केरा उत्पादक महासंघका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजनक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त मात्रामा धान्ने भएकोले केरा आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी संघहरूलाई अनुरोध गरिएको बताउनुभयो। केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारीमा प्रत्यक्ष रूपमा असर पर्नुका साथै नेपाली व्यवसायी केरा उत्पादक किसान विस्थापित हुन सक्ने खतरा बढ्न जाने भएकोले स्वदेशी उत्पादन नै प्रयोग गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ। मुस्ताङको कोरोला नाकाबाट नेपाल र चीन बीचको व्यापारिक गतिविधि शुरू भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीहरूले बताएका छन्। भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि काली गण्डकी कोरिडोर र कोरोला नाकाले धौलागिरी क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेकोले आफूहरू उत्साहित भएको उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो। कोरोला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दशैंका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू, बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरोलामा आएको बताउनुभयो। नाका मार्फत चीनबाट 151 विद्युतीय गाड़ी आयात भएका छन्। नेपालबाट भने मूर्ति, कपड़ा र बाँसबाट निर्मित मुढा चीनतर्फ निकासी भएका छन्। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निर्माणाधीन पाल्पाको सिद्ध बाबा सुरुङ मार्गको काम 61% सम्पन्न भएको छ। हालसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्ध बाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख दुध अधिकारीले जानकारी दिनुभयो। 1,126 मिटर टनेल मध्ये सुरुङ 1,089 मिटर रहेको छ। निर्माणाधीन सुरुङ मार्गको हालसम्म 61.6% भौतिक प्रगति भएको छ भने 51% वित्तीय प्रगति भएको छ। सुरुङ मार्ग 5 वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 7,34,21,40,000 लागतमा निर्माण शुरू गरेको थियो। नेपालको पहिलो केबल कार मनकामना केबल कारले बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ। गत भदौ 23 र 24 गते भएको प्रदर्शनपछि 25 गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा ल्याएको केबल कार कार्यालयका प्रमुख उज्जवल शेरचनले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एएफसी फुटसल एसियन कप छनौट प्रतियोगितामा सहभागिता नजनाएका कारण नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फा कार्यवाहीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीको अनुशासन तथा नैतिकता समितिको बैठकले एन्फालाई 10,000 अमेरिकी डलर जरिमाना सहितको कार्यवाही गरिएको हो। एएफसीका अनुसार छनौट प्रतियोगिता शुरू हुनुभन्दा 106 दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो, जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया 2026 धारा 6.7 अन्तर्गत अपराधी ठहर गरिएको हो। एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा 11.3 बमोजिम कार्यवाहीको निर्णय सूचित भएको मितिबाट 30 दिनभित्र जरिवाना तिर्नुपर्ने नियम छ। एन्फाले गत वैशाख 22 जेठ 5 अन्तर विद्यालय फुटसल च्याम्पियनशीप आयोजना गरेको थियो। त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाड़ी र राष्ट्रिय खेलाड़ीलाई समेट्दै एन्फाले छनौट प्रतियोगिताका लागि तयारी थालेको थियो। प्रारम्भिक छनौटका लागि 45-50 खेलाड़ी बोलाइएको थियो, तर एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण शुरू हुन नपाउँदै बन्द गरेको थियो। फुटसल एसियन कप आगामी जनवरी 27 फेब्रुअरी 7 इन्डोनेसियामा हुँदैछ। दुई शहरमा आयोजना हुने प्रतियोगितामा 16 टोलीको सहभागिता रहनेछ। छनौट प्रतियोगिता सेप्टेम्बर 20 शुरू हुँदैछ। जापानमा अर्को वर्ष हुने 20 एसियाली खेलकुद एसियाडका लागि 32 खेलका 434 खेलाड़ीको नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी एनओसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै 32 खेलका 195 महिला र 239 पुरूष खेलाड़ीको 20 एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको जनाएको छ। खेलाड़ी संख्या दर्ता गर्न सेप्टेम्बर 16 अन्तिम मिति तय थियो। यसअघि एनएससीले 30 खेल दर्ता गराएको थियो। त्यति बेला फुटबल र तेक्वान्दोको दर्ता प्रक्रिया सामेल भएनन्। खेल दर्ताको अनुरोध सहित तेक्वान्दो र फुटबलको खेलाड़ी संख्या ओलम्पिक काउन्सिल अफ एसियाड ओएसियामा पठाएको बताइएको छ। 19 एसियाडमा नेपालका लागि कनातेकी एरिका गुरूङले रजत र महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै कोशी गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 4.3 मिलीमिटर। काठमाडौँको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 4.3 मिलीमिटर। पोखराको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 35.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 0.4 मिलीमिटर। दिपायलको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 66.6 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा नागरिक अगुवाहरूको जोड़। जेएनजी प्रदर्शनका क्रममा आपराधिक समूहले लुटेका सामान बिक्रीका लागि ल्याउन सक्ने भएकाले बिल नभएका सामान नकिन्न प्रहरीको सबैमा आग्रह। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने। गाजामा इजरायलको आक्रमण रोक्न प्रमुख सहायता समूहद्वारा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह। र एएफसी फुटसल कप 2026 छनौटमा भाग नलिएको भन्दै अखिल नेपाल फुटबल संघ एन्फालाई 10,000 अमेरिकी डलर जरिवाना। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।